नमस्कार। कार्यक्रम पाका पुस्ताको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट राजेन्द्र श्रेष्ठ। कार्यक्रम पाका पुस्ता तपाईँ हरेक साताको सोमबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भुगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्ने गर्छौँ। भनिन्छ पाका पुस्ता जिउँदो इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। हो, तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त, सदा चाहिँ आजको कार्यक्रम पाका पुस्तामा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 वैकुण्ठ मार्ग लङ्कु चितवनमा बस्नुहुने एकजना हजुरबुबा चन्द्रकान्त ढकालसँग उहाँको जीवन भुगाईको बारेमा कुराकानी गर्दैछौँ। उमेरले 90 वर्षीय हजुरबुबा चन्द्रकान्त ढकालको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। हजुरबुवा नमस्ते।
नमस्ते।
सन्चै हुनुहुन्छ?
ठिकै छ।
आजभोलि दिनचर्या के गरी बिताइरहनु भएको छ हजुरबा?
खै यस्तै छ, दुःख झेलो, बस्ने खानी। अब दुःख भनौँ भने बसेर खाइयो, सुख भनौँ भने सन्तोष छैन, त्यस्तै छ, दिनचर्या बिताउँदैछु। अहिले बिमारी भएकै 2 वर्ष भइसक्यो, बिमारी नै छँदैछु अहिलेसम्म। अहिले 2 वर्षसम्म नित्य औषधि खाँदैछु, 4-5 थर औषधि खाइरहेको छु मैले, यस्तै औषधिको भरमा। जिन्दगी कहाँसम्म हो, यो पर्खिँदैछु के अरे, अब कहिलेसम्म होला, अब हेरौँ, विचार गरौँ कहिलेसम्म बच्न सकिन्छ।
अहिले चाहिँ औषधि खाइरहनु भएको छ, अहिले त स्वास्थ्य ठिक छ, अहिले हेन्डल गर्न सक्नुहुन्छ?
अथवा यहाँ एउटा दुवटा 2-4 घरसम्म यसो जान सक्छु, बढी हिँड्नु हुँदैन, शरीर कमजोरी भएर हिँड्न सक्दिनँ। ठिकै छ, खाना त साबिकै खाइरहेको छु, खाना त तर साधारण खानु।
अहिले घरमा चाहिँ को को हुनुहुन्छ नि हजुरबा?
घरमा त अहिले यतिखेर श्रीमती छ, छोरी छ, 2 नातिहरू छन्। अहिले 5 जना भएर बसेका छौँ अहिले यतिखेर घरमा, छोरा बुहारी सबै बाहिर बाहिरै छन्।
हजुरबुवाको छोरा कति भाइ, छोरी कति बहिनी हुनुहुन्छ?
हिसाब गर्दै भुलिन्छ होला जस्तो छ। छोरा त 5 भाइ हुन्।
हजुर।
5 भाइ राम्रै छन्, बाहिर छैनन्, यही चितवनमा छन्।
हजुर।
छोरीहरू 2टै हुन्, 2टी नै छन्। राम्रै छ छोरीहरूको पनि, जेठी छोरीको पनि। छोरी, जेठी छोरीकी छोरी अमेरिका पुगेकी छ। नाति पलातीहरू जन्मिया छन्, छोरीलाई नै राम्रै छ। छोराहरू सबै राम्रै छन् छोराहरूलाई। अब अहिले यतिखेर त मैले केही नगरेँ यस्तो भएछ, 5 भाइ छोरा 2टी छोरी पढाउनु, SLC मुनिका कुनै नि छैनन्। एउटी लाटी छ छोरी, उसले नपढे पनि एक फेर यो फलानु हो भनेर नाम लेखेर राखिदिने हो भने जहाँ भेटे पनि 12 वर्षसम्म उसले बिर्सिन्न, त्यसको नाम यो हो, यो मान्छे हो भन्न सक्ने, त्यति छ, मुख नबोले नि क्यार्ने, त्यो राम्रै छ।
हजुरबा अलिकति यहाँको दैनिकी सम्बन्धी कुराकानी गरौँ होइन, बिहान चाहिँ कति बजे उठ्नुहुन्छ?
बिहान यो अहिले यतिखेर त 5 बजे उठ्छु म।
हजुर।
बेलुका त्यही 8 बजे खाने, बिहान 5 बजे उठ्छु। मैले यो कमल गीता पाठ गर्ने गरेको छु
हजुर।
बिहानमा तिन चार हत्ते यस्तै पर्व आएमा चाहिँ मैले सक्ने क्रमले चार हत्ते पाँच हत्ते दस हत्तेसम्म भन्छु
हजुर।
होइन पर्व नपरे अवस्थामा चाहिँ दुई हत्ते रेगुलर दुई हत्ते त्यस्तै गर्ने गरेको छु। अब कमल गीता सक्नै पर्छ, आज चार हत्ते पाँच हत्ते भने अब छ हत्ते बाँकी छ।
हजुर बा, यहाँको दिउँसोको समय चाहिँ के गरी बित्छ त?
दिउँसोको समय अब यस्तै दिनभरि घरै बस्दा पनि निद लाग्छ, सुत्यो राति निन्द्रा पर्दैन
हजुर।
त्यो भएर यसो पल्तिर जान्छु, कोही दुई चारजना साथीभाइहरू जम्मा भएका हुन्छन्, त्यहीँ बसेर दिन काट्छु, दुई चार घन्टा बस्छु अनि आउँछु। ए घर आउने खाजा खाने बस्ने यस्तै छ, ठिकै छ अहिले यतिखेर।
अलिकति यहाँको बाल्यकाल सम्बन्धी कुराकानी गरौँ होइन, सानो छँदाखेरि बाल्यकाल कसरी बिताउनु भएको थियो, कहाँ बित्यो बाल्यकाल, अलिकति बताइदिनुहोस् न।
खै बाल्यकाल त अब मेरो लमजुङमा जन्म भएको, लमजुङ सुन्दर बजार अहिले प्रख्यात सुन्दर बजार भयो
हजुर।
पहिले त अब असेल चौर भन्थे, अहिले सुन्दर बजार भन्छन्, छ नम्बर वार्ड पर्छ। त्यही ठाउँमा जन्म भएको, सात आठवटी छोरी जन्मेपछि छोरा नजन्मेर मेरो बुवाले अर्को व्यवहार गर्नुभएको छ
हजुर हजुर।
अघि चलन कस्तो रहेछ भने उपाध्यायका छोरी बिहा गरेर दिएछन्, तिनलाई उपाध्यायले ल्याउँदाखेरि पनि त्यहीबाट जन्मेका जौसी बनाएर छन् हाम्रा। पहिलेको चलन कस्तो थियो, अब त्यो उपाध्यायको छोरी उपाध्यायलाई दिएका थिए, उपाध्यायले ल्याउँदाखेरि पनि जौसी बनाएछन्
हजुर,
छोरा चाहिँ जौसी नै भए। त्यो पछि कान्छियामा ल्याएपछि सातवटी छोरी भएपछि, अनि कान्छियामातिर दुईवटी छोरी, हाम्रो आमातिर दुईवटी छोरी भएछन् फेरि, अब कोही मरे कोही बाँचे भनौँ न तिनमा। अनि ती चारवटी जन्मिएपछि म जन्मिएर छु, म 86 सालमा म जन्मिएछु। मेरो 86 सालको जन्म भयो, त्यही 86 सालको चैतमा कान्छियामातिर छोरो जन्मियो
हजुर,
र दुई भाइ छोरा भइयो। आखिर गएर मतिर एउटै भयो, मेरा पछि दुईवटी बहिनीहरू भए, अरू दिदीहरू मासिसकेर चाहिँ पाँचवटी जम्मा भए, कान्छियापट्टि दुईवटी हेर्दा सातवटीले मलाई टिको लाउँथे। आखिर दुई भाइ भयो, दुई चार वर्षपछि फेरि कान्छियातिर अर्को भाइ नै जन्मियो।
तपाईँ जब चाहिँ हुर्किँदै जानुभयो होइन, अहिले चाहिँ हजुरबुवाको नाते नातिनाहरू छन् भन्नुभयो सानसानै होइन, यी चाहिँ नाते नातिनाहरूको उमेरमा तपाईँ जति बेला 6-7 वर्षको 8-9 वर्षको हुनुहुन्थ्यो, त्यो जान्ने सुन्ने बुझ्ने त्यो खेलेर खाने उमेरमा चाहिँ दिनचर्या कसरी बित्थ्यो हजुरबा त्यो बेला?
दिन त अब ती पहिलेका दिन त्यसै खेलेरै बित्यो होलान्, अब पढाइ पढ्ने स्कुलहरू थिएनन् वरिपरि
हजुर,
त्यही साधारण कख पढ्ने गर्दा गर्दै चन्नी पढियो, चन्नी दुराकवच पढियो, घ्यारियो, पढाइ त्यति नै भयो, स्कुलमा पढेकै होइन
हजुर,
पढेकै होइन। अब अहिले यहाँ आएपछि अलिअलि लेख्न पनि ढङ्ग थिएन, आफ्नो नाम लेख्न ढङ्ग थिएन। चितवन 19 सालमा आएपछि बल्ल त्यहाँ होइन सिग्नेचर गर्नुपर्छ भनेर लाएर त्यहाँ आफ्नो नामसम्म कोर्ने गरेको हौँ।
अनि त्यो पढ्ने लेख्ने उमेरमा, पढ्ने लेख्ने समयमा चाहिँ त्यो के गरी बिताउनुहुन्थ्यो त्यो दिन चाहिँ?
त्यो यताउता हिँड्न नसकिन्छ, बाहिर जान यताउता गर्न नसकिन्जेलसम्म त घरै खेलेरै बित्यो होला। नभए बाख्रा हेर्न जाने, गाई हेर्न जाने, त्यस्तै गर्ने भयो 10-12 वर्षसम्म।
अनि
10-12 वर्षदेखि बुवा चाहिँ देश परदेश हिँड्ने क्यारे गर्दा गर्दै म गृहस्थी गर्नतिर थालेँ। अब त्यहाँ एउटा सुकुम्बासीहरू धेरै भएको ठाउँ परेको, त्यहाँ अलि दुखी दलित्रीहरू, तिनलाई जे माग्छौ त्यही दिन्छु भनेपछि मान्छे पाइने कि जति भने नि, त्यही किसिमले खेती गर्ने, आफू नसके पनि ठाउँमा गएर बसेर मान्छे लाउने क्यारे गरेर खेती नै गर्ने गरियो। खेती नै गर्दा गर्दै अहिलेसम्म पनि, अहिले मैले खेती गरेर छोडेको त 2 वर्ष भयो जम्मा गर्दै, त्यहाँ यहीँ आएर पनि ऊ त्यो 14 वर्ष खेती गरेँ। ऊ त्यहाँ त्यो कटर आपा बोर्ड छ नि त्यहाँ,
त्यो
ज्ञानले दोकान गरिदिनु उपल्लोपट्टि, 14 वर्ष 28,000 रुपियाँ बुझाएँ मैले त्यहाँ।
हजुरबा त्यो बेला सानो छँदाखेरि त्यो सँगै खेल्ने हुर्किने दौडिने होइन, साथी सङ्गीहरू चाहिँ कतिका थिए नि हजुरबुवाका?
साथी सङ्गीहरू पनि त्यति थिएन, गाउँ कस्तो थियो भने अलि पल्तिर थियो
हजुर,
पल्तिर धेरै गइँदैन्थ्यो, घरैका दाजुभाइ भयो घरै खेलिन्थ्यो, अन्त गइँदैन्थ्यो, गयो कहीँ दिदी कहाँ गयो भने मात्रै, नभए गाउँमा गएर खेल्ने चलन थिएन।
त्यो सानो छँदाखेरि केटाकेटी छँदाखेरि सबैको आफ्नो आफ्नो स्वभाव हुन्छ होइन, अलि चकचके पनि हुन्छन् भन्छन् केटाकेटीहरू। तपाईँ अहिले जीवनको चाहिँ उत्तरार्धमा हुनुहुन्छ, म सानो छँदाखेरि मेरो बाल्यकालमा चाहिँ म यस्तो थिएँ भन्ने कुरा केही सम्झना छ तपाईँलाई?
केही पनि छैन, अब के हुने र बाल्यकालमा अब त्यस्तै अब पढ्नुहरू थिएन के अरे घरै भयो भने यताउता केही गर्ने नै होइन। मैले काम भनेको त 12-14 वर्ष भएपछि मात्रै हो सुरु गरेको, नभए खेल्नेहरूमा पनि खेलबाडमा पनि त्यति थिएन। हाम्रो पालामा एउटा डन्नी बियो भन्ने खेल्थे,
हजुर,
त्यो अरूले खेल्या देखेर बिचमा फाटामा जाँदाखेरि खेल्या देखेर कोही दिन खेलियो होला, नभए खेलबाड भन्ने कुरै भएन।
अनि त्यो लमजुङबाट बसाइँ सरेर यो चितवनमा चाहिँ कहिले आउनु पर्दा?
19 सालमा आएँ, म 19 सालमा आएँ।
त्यहाँ बसिरहेको ठाउँमा चाहिँ के भएर बसाइँ सर्नु भने?
केही पनि भएन, यहाँ वास्तवमा के भयो भने सम्बन्ध जति सबै बिर्सि झरे,
हजुर हजुर,
चितवन झरे, दिदीहरू झरे, ससुराहरू झरे, सबै झरे। अब माइती चितवन भएपछि छोरी मान्छे पाहाडमा बस्ने, अब ससुरा जाने म 2 बिघा दिन्छु भन्ने, बिनाजी जाने 2 बिघा दिन्छु भन्ने गर्दा 4 बिघा हुने भयो, ल जाने कि जाने भनेर भनेर झरियो 19 सालमा। अब परिवार हुइराखेर म मात्रै आएँ, आउँदाको अवस्थामा कस्तो अवस्थामा आएँ भने यो चैत दसैँको औँसीका दिन चतुर्दशीका दिन मेरो जेठ भानिज लेखनाथ भन्ने अहिले झापामा छन्, जेठ भानिज र माइली दिदी बेलुका चतुर्दशीका दिन बेलुका पुगे घर, उनीहरूले यहाँ भीषणनगर शिवनगरको भीषणनगर भन्ने ठाउँमा भीषणनगर वार्ड हो त्यहाँ जग्गा किनेर गर्छन्। मलाई उहाँ कस्तो आलस तालस थियो भने 8 सालदेखि बसेको एउटा गुरुङ मर्यो, 18 सालमा 18-19 वटा गाई छन्, भैँसी छन्, गोरु छन्, अब त्यो गर्ने मान्छे कोही पनि नभएर म आलस तालस भएको थिएँ। त्यो गुरुङ 17 सालमा मर्यो, 8 सालदेखि बसेको मलाई आनन्द थियो, त्यो मरेपछि त 18 सालमा त के गर्ने के गर्ने, पाहाडमा बिक्दैन वस्तु भयो, केही बिक्दैन, त्यो त आपत परेको थियो। बेलुका राति गए भानिजी र दिदी, ल अब चितवन जाने, हामीले जग्गा किन किन्न पाएँ किन मलाई नपाए, त्यही जग्गा 5 बिघा छ त्यसैमा सबै बसौँ ल।
त्यो बेला तपाईँ आउँदाखेरि यहाँको जग्गा जमिनको भाउ रेट चाहिँ कसरी थियो नि?
यहाँ त रेट त उयो अहिले जस्तो,
कसरी किन्नुभयो तपाईँले?
लिनेर लिनेको त्यो थाहै नहुने, दिनेले कति दिन्छु भन्छ, लिनेले कति भन्छ त्यही सुरले लिने हुन्। मैले त 19 सालमा आएर त्यहाँ 18 वटा गाई धुवाएर आइयो, 5 दिन लाएर यहाँ चितवन ल्याएँ, त्यो 18 वटा गाई ल्याएर यहाँ राखेँ। यसो यताउता दिउँसो निस्किने अरे यताउता जाने भने भानिजहरूले लो यहाँ देखाउने भने शिवनगरमा एउटा प्राइमेरी स्कुल रहेछ,
हजुर,
त्यही नजिकै एउटा जग्गा रहेछ 5 बिघा, अहिले मूल रोड भयो भनौँ, ऊ बेला रोड लामै रोड थियो त्यो बेला नि, अहिले मूल रोडै बन्यो, टिकलीबाट घोसरघाट छिचाल्ने त्यस्तो रोड बने अहिले। त्यहीँ आएर त्यो दबाईको आधा प्लट लिएँ, कतिमा 2000 बाँझो थियो के अरे, यस्तै जग्गा चाहिँ यस्तै, अनि 2000 मोल छिनियो, ल अब पैसा त ल्याएको थिइनँ,
हजुर,
500 रुपियाँ बहिनी दिएँ र छोडेर पार गएर पैसा लिएर आएर त्यसलाई पैसा बुझाएँ, बुझाएको 100 रुपियाँ स्कुललाई चन्दा, 100 रुपियाँ साफ शुद्ध भनेर 1800 रुपियाँ लियो त्यो दाताले,
हजुर हजुर। र भनेपछि त त्यो बेला निकै सस्तो रहेछ नि हजुरबा जग्गा जमिन त है?
त्यो बेला पाहाडमा त पाहाडमा झन् सस्तो हो नि, अब कसले लिइदिने र लिइदिने मान्छे थिएन।
अनि त्यो बेला चाहिँ तपाईँ चितवनमा झर्दाखेरि त्यो बेलाको नारायणगढ बजार, त्यो बेलाको भरतपुर होइन, कस्तो थियो अलिकति बताइदिनुहोस् न?
होइन, भरतपुरमा पनि केही थिएन, त्यति थिएन, बजारहरू थिएनन्, एउटा कृषि औजारहरू राखेको कृषि फारम रहेछ, यहाँ कृषि फारम थियो,
हजुर,
भरतपुरमा पनि केही थिएनन्। नारायण त्रिडा घर थिए जम्मा म आउँदाखेरि, अनि अब त्यहाँ गाई लिएर आइयो, यही बाटो आएर लिएर गएको
हुँ। त्यो बेला खासै बस्ती थिएन, यहाँ
थिएन, त्यो नारायणमा लिएको भए त त्यति बेला 1000 भित्रमा घडेरी पाइन्थे नारायणमा,
हजुर हजुर,
यस्तो हुँदो रहेछ, व्यापारीले व्यापारको हिसाब किताबमा हेर्दो रहेछ, किसानले किसान गर्ने हिसाब किताबमा हेर्दो रहेछ, कि नभए त्यत्रो यहाँदेखिको त्यत्रो उहाँ जानु परेको थिएन, त्यही 2000 रुपियाँले यहाँ बगैँदा घडेरी पाइन्थ्यो, पछि झेटी बेचेर ल्याएर नि गर्नु हुन्थ्यो. त्यस्तै हो, अचिकल्टो पारेर आइयो. बेसी झरिसकेपछि पाहाडको चाहिँ हिनामिना भयो, त्यत्तिकै कसैले लिइदिएनन्.
हजुर,
अहिलेसम्म पनि 8:30 पनि जग्गा पाहाडमा त्यसै छ, बाँझो बसिरहेको छ.
हजुरबा, अलिकति विवाह सम्बन्धी कुराकानी गरौँ न. विवाह चाहिँ कहिले गर्नुभयो त?
है, विवाह त अब 5 सालमा गरेको. 5 सालमा श्रीमती बिहा गरेको. 9 सालमा जेठो छोरो जन्म्यो.
हजुर,
11 सालमा माइलो जन्म्यो. 13 सालमा साइलो जन्म्यो. 17 सालमा जेठी छोरी जन्मी. यस्तै हुँदा हुँदै 24-25 सालमा कान्छो छोरो जन्म्यो. यतातिरको परिवार यसै भयो. आखिरी 29 सालमा डेलिभरी हुने थिए जेठी श्रीमती. 29 सालमा बिते मुङसिरमा. त्यति बेलासम्म मैले 4.5 बिगा बनाइसकेको थिएँ.
सिवना
सिवनहरूमा जग्गा 4.5 बिगा भइसकेको थियो. सालै पछि थप्दै थप्दै गर्ने, पाहाडको बेच्दै यहाँको लिँदै गर्ने हेरेको थिएँ. आखिरी श्रीमती बिते. श्रीमती बितेपछि 8-8 पढ्थे माइलो र साइलो.
हजुर,
जेठो छोरो हिँड्यो. 25 सालतिर हिँडेको, कताको कताको पत्तै थिएन. आमा बित्यो, अब छोरो कहाँ छ थाहा थिएन. आखिर यिनी छोराहरूले क्रिया गरे. अनि हुँदा हुँदै अब बिहा गर्ने भन्ने उही बेला कुरो भएको थियो. बिहा नगर्ने अब छोरा आफै शरणका भन् छोराको बिहा गर्ने भनेर अब जेठो हरायो. माइलाको र साइलाको 7 दिनभित्र 2 बिहा गराएँ.
हजुर,
एउटा पाहाडमै बोलाएँ, एउटा भतिजाको बिहा गराएको थिएँ. त्यही भतिजाको साली बिहा गर्नु रहेछ. ल 7 दिनभित्र चाहिँ ल बोलाएर ल्याउनुहोस् एउटा केटालाई भनेर भनेछन्. घर बिहाएर ल्याएँ साइलाको. माइलाको यहीँ गरिसकेका थिएँ. साइलाई माइलाको पछि 2 छोराछोरी भइसकेपछि साइलाको एउटा छोरी माइलाको एउटा छोरो छोरी जन्मिएपछि अनि पछि त्यो भाग्र भयो के भयो. आखिरी यो कान्छी बिहा गरे पछि गएर त्यहीँबाट बिहा गर्ने योजना भयो. अनि बिहा गरेर
अहिले चाहिँ त छोरा बुहारी नाति नातिनाहरू सबै सँगै हुनुहुन्छ?
खै सँगै भनौँ न, अब भन्दा यहाँ अंशबन्ध अरूको त अंशबन्ध भइसक्यो. 4 भाइले त अंश आफ्नो अंश लिए.
हजुर,
यो कान्छो यतातिरको कान्छो चाहिँ त्यसको अब अंश लिएन भनौँ भने उसको बखारा लिया छ.
हजुर,
होइन आमा बाउ त अब मैले पनि छोरो यही नै भन् मान्न पर्यो. जुन सानो छ उसैलाई मान्न पर्दो रहेछ के अरे.
हजुर हजुर,
अब उनीहरू ठुला चाहिँ बेमात्रीपट्टि गाडी भए उनीहरू पहिले निस्किन्छौँ भने निस्किए. खुसी राजेश निस्किए. उनीहरूले राम्रो गरे आफ्नो अहिलेसम्म विरोध चाहिँ यो सम्पत्ति यताउता गऱ्यो भन्ने विरोध छैन कतै पनि.
अनि अहिले चाहिँ हजुरबाले पछि फेरि दोस्रो विवाह गर्नुभयो. हजुरआमा त सँगै हुनुहुन्छ अहिले?
सँगै छ अहिले. यो छ सँगै. आमा आमा साह्रै कान नजुन्ने आँखा नदेख्ने हुनुहुन्थ्यो. यसलाई लिएर आएपछि बिहार ल्याएपछि अनि आमाको स्याहार गर्ने के अरे 10 वर्षसम्म स्याहार गरे यसले. आमा यसलाई अंश दिनु है मेरो स्याहार गरी भनेर ल भनेर त्यही किसिमसँग अंशबन्ध गराएर ऊ गरियो. अब यत्र छोराछोरीको बिहा गर्नु, पढाउनु, वर्तन गर्नु, यिनलाई सबलाई पढाउनु. आज बुहारी समेत बिहेमे पढेका छन्. छोरा त अब के भनौँ, छोरा नपढेको भए बुहारी त्यति पर्ने छैन. सम्पत्ति यही पढाउने गर्छु भन्दै पनि सम्पत्ति सक्यो. अहिले मसँग केही छैन. यही एउटी बुढी छ, अरू केही छैन.
अहिले हजुरबुवा चाहिँ जीवनको उत्तरार्धमा पनि हुनुहुन्छ होइन. 90 वर्ष पुगे भनेर भन्नुभयो. अहिलेको चाहिँ दिनचर्या कसरी बितिरहेको छ त? आजभोलिको जीवन सहज तरिकाले बितिरहेको छ कि के छ?
अहिले अब अहिले यतिखेर म बिमारी भएँ. बिमारी भएपछि यहाँ छोराहरू त अब उनीहरू नि आफ्नो घर कुरिन्जेल कुरे. यहाँ आएर बस्ने कुरो भएन र छोरीलाई आइज तै आइज यहीँ डेढ गरेर बसेको थिएँ.
आइज
यहीँ बस्यो भने त्यही छोरीले गरेछ. ल्याउँछ महिनावारी ल्याउँछ त्यसैले यहाँ गरिराखेको छ. धानसम्म छोराले ल होइन, यो कान्छो छोराले ल होइन धान यतै पठाउँछ.
हजुर,
औषधि 2 वर्ष भयो अछिन्न त्यसै कारण ल्याउँछु. नपुगेको अन्तर ल्याउने हो नभए त्यहीँबाट ल्याइरहेका छन्. औषधि दोकान गरेर त्यसले धान छ, भात खाएको छ. छोरीले नपुगेको खर्च त्यही छोरीले गर्छ, चलाउँछ, चलिरहेको छ.
जीवन चाहिँ ढल्किँदै गएपछि छोरा बुहारी नाति नातिना होइन घर परिवारबाट चाहिँ एउटा अपेक्षा हुन्छ, एउटा आशा हुन्छ, अपेक्षा हुन्छ.
आशा हुँदो रहेछ, आशा हुँदो रहेछ. बारम्बार आइदिए, एउटा न एउटा आइदिए हुन्थ्यो, आइरहने हुन्थ्यो. सबै राम्रो राम्रो भएर आइरहेको हुन्थ्यो नि, यहीँ छन्, कसैका त कहाँ कहाँ पुग्या, मुलुक देश देशहरूमा पुग्या छन्, क्यारे नि उनीहरू आउन पारन् भन्ने कुरो हुन्थ्यो। हाम्रो त यहीँ छन्, चितवनमै छन् सबै, पाँचै भाइ छन् यहीँ छन्, कोही नोकरी गरेका छन्, कोही के गरेका छन्, त्यस्तै छ, राम्रै छ, सबैलाई राम्रै छ। अहिले यतिखेर दुःख भन्ने कुरा कसैलाई पनि छैन, छ भने बरु आफ्नो कुरो आफूलाई बढी हुँदो रहेछ, घाउ आफ्नो बढी दुख्दो रहेछ क्या।
हजुर बा, तपाईँसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई यति बेला सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ। यसरी रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई यो कार्यक्रम पाका पुस्ता मार्फत हजुरबाले केही भन्न चाहनुहुन्छ कि?
के भन्ने, अरू कुरा त मैले त अब त यो त सान्त्वना दिने आशीर्वाद दिने कुरो हो। सबै राम्रै होस्, सबै सुखमय जीवन बितोस्, राम्रो होस् भन्ने आशा राख्छु। अरू के र, म 90 वर्ष भयो भने मभन्दा अझ धेरै वर्ष पनि बाँच्ने होला नि कोही सन्ततिमा। सबैलाई राम्रै होस् मेरो शुभकामना यही छ।
छोरा बुहारी नाति नातिना घर परिवार इष्टमित्र आफन्तहरूलाई चाहिँ हजुरबालाई यसो केही भन्न मन लागेको कुरा, ल यसो गर त्यसो गर भन्ने केही छ मनमा? सर
खै अब के भनौँ र, यहाँ भनेर के होला र, त्यही केही छैन। अब त्यो उनीहरूले सम्झिने कुरा हो, उनीहरूले सम्झे ठिकै छ, नसम्झे मैले मात्रै सम्झेर के गरौँ र, यस्तै छ।
हजुरबा, अबको बाँकी दिनहरू चाहिँ के गरी बिताउन पाए हुन्थ्यो, कस्तो गरी बिताउन पाए हुन्थ्यो भन्ने लागेको छ त?
अब अरू त के हो, अब अरू सुख भन्ने कुरा त के पो क्यारेर पो होला र, यतिकैमा जिन्दगी बिताउन पाए हुन्थ्यो, चाँडै जिन्दगी बिताउन पाए हुन्थ्यो भन्ने छ। अरू केही छैन, केही छैन। अब यतिकै रहेर मलाई अब यहाँभन्दा नि दुःख नपरोस्, दुःख भयो नै केही नपरोस् भन्ने छ, अरू केही छैन।
हुन्छ हजुरबा, यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ होइन, यो कुराकानीलाई यतै टुङ्ग्याउनु पर्छ। हजुरबासँग कुराकानी त धेरै गर्न मन थियो तर समय सकिन लागेको छ। यहाँ पनि 90 वर्ष पुग्नुभयो, सबैको अभिभावक हुनुहुन्छ, हजुरबुवा हुनुहुन्छ होइन, यहाँबाट यहाँको नाति नातिना इष्टमित्र आफन्त रेडियो सुन्ने श्रोताले चाहिँ सिक्नुपर्ने धेरै कुराहरू छन्, लिनुपर्ने आशीर्वादहरू छन्। तपाईँले समस्त रेडियो सुन्ने श्रोता आफन्त यहाँको नाति नातिना घर परिवार इष्टमित्रहरूलाई चाहिँ के शुभकामना के आशीर्वाद दिनुहुन्छ हजुरबुवा?
खै अरू के दिउँ र, सबै राम्रो होस्, सबैलाई सुख सन्तोष होस्, सबै छर छिमेक इष्टमित्र भएका मेरा भाइ बन्धुहरू छोरा नाति पलातीहरूलाई सबैलाई आराम सुख सन्तोष होस् ले सबैलाई सान्त्वना देओस् भन्ने यति हो मेरो, अरू के भन्नु सर।
हुन्छ हजुरबुवा, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। यहाँको आगामी आउने दिनहरू एकदमै सहज तरिकाले बितुन्, सुखमय तरिकाले बितुन्, यहाँको सुस्वास्थ्य राम्रो होस्, यहाँलाई सुस्वास्थ्य र सहज जीवनको धेरै धेरै शुभकामना छ। आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यहीँ सकिन लागेको छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
ठिकै छ, अब सबै आराम होस्, सबैलाई राम्रो होस्, अब यो आजको यो यहीँ टुङ्ग्याउँछु, अब सकियो।
हुन्छ हजुर बहास,
ल ल भयो, सबैलाई सुख शान्ति मिलोस्, यही मेरो शुभकामना हो।
हुन्छ हजुर बहास। आजको कार्यक्रम पाका पुस्तामा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 वैकुण्ठ मार्ग लङ्कु चितवनमा बस्नुहुने 90 वर्षीय हजुरबुबा चन्द्रकान्त ढकालसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्यौँ। हजुरबुबा चन्द्रकान्त ढकालसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यहीँ सकिन लागेको छ। अर्को हप्ताको सोमबार ठिक यसै समयमा एकजना हजुरबुबा हजुरआमासँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रम पाका पुस्ताबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।